ये किताब जो हमने तुमको दी है ये काबिल नहीं थी कि इसको पढ़ाया जाए, इसको तो हमने इल्म की बिना पर मुफसल किया था, इसको तुम्हारे सवाल का जवाब नहीं था, तुम्हारी जिंदगी का मुकम्मल ज़ाब्ता मौजूद था। और फिर ये कि जो कुछ भी खुदा ताला इसमें फरमाता है वह इल्म यकीनी की बिना पर फरमाता है। दुनिया में जो कुछ भी आप उसूल बनाते हैं या जीने की जो कुछ भी जवाब मुरतब करते हैं वह अपने इल्म की रोशनी में करते हैं जो यकीनी है, और अल्लाह ताला जो कुछ आपको बताता है वह ऐसा इल्म है जो यकीनी है जिसमें धोखे का और आपको नुकसान का कोई सवाल नहीं। तो सल्लल्लाहु अलैहि वसल्लम की तफ़सील की गई है इल्म हकीकी की बुनियाद, अल्लाह का इल्म सच्चा है, यकीनी है, हकीकी है, वो आपका खालिक है, आपकी जरूरत को जानता है, उसने जो भी आपके लिए ज़ाब्ते जो कुछ भी बातें बताई हैं आपकी समझ में आए कि ना आए, लेकिन वही इल्म है सही, वही इल्म हकीकी की बुनियाद है, वही आपकी मुताबिक है, ये ईमान आपको रखना होगा। तो अल्लाह ताला फरमा रहा है कि ये बात है, ज़ाहिर है कि इल्म हकीकी इसकी बुनियाद पर होता है, और कुरान करीम अपने तमाम तालीमात के लिए सही और सच्चे इल्म की बुनियाद पर दलाइल फराहम करने के लिए तैयार है। और अगर आपको दलाइल समझ में नहीं आते हैं तो हुदम व रहमतल लिकौमी यूमिनून, आप ये देखिए कि ये किताब हिदायत बनती है और रहमत बनती है ईमान वालों के लिए, यानी अमलन इस किताब की बुनियाद पर जो माशरा बनता है, जो माहौल बना है, सहाबे किराम की जिंदगी को देखो, जो माहौल तामीर हुआ है मदीने के अंदर, जो एक छोटी सी इस्लामी रियासत तश्कील पाई, इस किताब के सुनने की बुनियाद पर कैसे अच्छे लोग हुआ, इसकी बुनियाद पर कैसा बाबरकत माशरा, कैसे एक दूसरे से एहतराम करने वाले, एक दूसरे के काम आने वाले, कैसे दुख और गम हार एक दूसरे को महसूस करने वाले, सच बोलने वाले, किसी को धोखा न देने वाले, कैसे पाकीदा माशरे के लोग तैयार हुए हैं इस किताब की बुनियाद पर, हिदायत और रहमत बनी है इस किताब में उम्मीद के लिए। दलाइल से अगर बात समझ में नहीं आ रही तो आपसे देखकर समझिए, मुशाहदे से समझिए, एक्सपेरिमेंट से समझिए। तो अव्वल तो ये किताब इल्म की बुनियाद पर अपनी हकानियत को साबित करती है, और इल्म की बुनियाद पर भी तुम्हें समझ में ना आए तो फिर मुशाहदे की बुनियाद पर साबित करती है कि ये देखो कि सल्लल्लाहु अलैहि वसल्लम है ये, और अगर ये नहीं देख सकते तो ये देखो कि हुदम व रहमतल लिकौमी यूमिनून है, इसकी बुनियाद पर जो माशरा बनता है, जो लोग तैयार होते हैं, कितने पाकीज़ा हैं, कितने अजीम हैं, कैसे दूसरों के लिए मचाने वाले, कैसे दूसरों के किरदार को संवार देने वाले होते हैं, ये देखो। दिल अगर सो गया है तो आंखों से देखो, आंखें तो नहीं फूट गई। दो बातें वो इसमें लगातार फरमा रहा है कि ये किताब अव्वल तो इल्म हकीकी की बुनियाद पर मुरत्तब की गई है, और सल्लल्लाहु अलैहि वसल्लम जितना भी तजिया करोगे, जितना भी तहरीर करोगे, जितना भी एडिटिंग करोगे, इस किताब की तालीमात से बिल आखिर आखिरी रिजल्ट में हक साबित होगी, क्योंकि इल्म हकीकी की बुनियाद पर मुरत्तब की गई। और अगर इल्म हकीकी की बुनियाद पर तुम इसका तजिया नहीं कर सकते हो तो फिर वो माहौल देखो जो ये किताब बनाती है, ऐसा माहौल कोई किताब दुनिया में नहीं बनाती, ऐसे लोग कोई किताब दुनिया में तैयार नहीं कर सकती, किसी किताब ने ऐसे अच्छे लोग तैयार नहीं किए हैं जिनके दिल और दिमाग, सीरत और किरदार सब कुछ पलट गया हो, आज तक ऐसा इंसानी तारीख में नहीं हुआ। सहाबे किराम के किरदार को शहादत के तौर पर गया पेश करे कि देखो ये किताब कैसा हिदायत और रहमत बनी है, वो तो दोनों चीजें हो गई हैं, और अब भी तुम इस पर ईमान नहीं लाते, और अब भी तुम इस पर यकीन नहीं, और इसके मुताबिक जिंदगी ढालने का फैसला नहीं करते, तो तुम क्या चाहते हो? क्या ये चाहते हो कि वो अंजाम बद जिसका ये किताब तुमसे वादा करती है कि अगर तुमने इसकी तस्दीक नहीं किया तो वो अंजाम बद तुम्हारे सामने आएगा, क्या वो देखना चाहते हो? जब इस किताब के दलाइल तुम्हारी समझ में नहीं आते और इसकी बुनियाद पर बना हुआ माशा तुम्हें तुम्हारी अंधी आंखों से नजर नहीं आता, तो फिर अब क्या चाहते हो? ये चाहते हो कि इस किताब से तुमसे कहती है कि तबाह बर्बाद हो जाओगे अगर तुमने इसकी तालीमात को नहीं अपनाया, तो ये अपनी आंखें देखना चाहते हो कि वाकई इस किताब को पढ़ने वाले तबाह बर्बाद हो जाते हैं, यही देखना चाहते हो? तावीला जरूर देखिए, ऐसा भी होगा, तावील हो ऐसा भी होगा, अंजाम बद भी देख लो, जरूर देखोगे, लेकिन जब वो अंजाम बद आएगा तो उसके बाद तुम्हारे लिए फिर कोई ऑप्शन नहीं, कोई और यानी फिर उसके बाद कुछ कर नहीं सकोगे। जो मैं याद तावील हूँ, लेकिन जब वो रोजे बद आ जाएगा, यकूब लगी नसूब इन कब लोग अच्छा असर सुनो बिना बिना, उस रोज यही कहोगे तुम कि वाकई अल्लाह के रसूल है, बस इतना कहोगे, कुछ नहीं कहने के लिए कुछ रहेगा नहीं, और फिर बतेरी कोशिशें करोगे, बतेरी कोशिशें करोगे, यूं कहोगे फहलना में शिफा आ, कोई सिफारिशी हमारा है, सिफारिश कर दे हमारी, बहुत कहोगे अल्लाह से सिफारिश कर देती हमारी छुटकारा मिल जाए, या खुदा हमें लौटा दे, अपने आप गया जो अल्लाह के सामने तजीदे पेश करोगे, या तो सिफारिश कबूल कर लो, यहीं पे हमें माफ कर दो, नहीं तो छोड़ो हिसाब खत्म करके दोबारा असर फाइल खोलो, हम जो दोबारा दुनिया में जाए, ऐसा इंतजाम कर दीजिए, कम से कम ऐसा तो कर दीजिए, और रद्दू या लौटा दिया जाए हमें, यही कहोगे। लेकिन ऐसी तमाम तुम्हारी तजावीज तुम्हारे लिए उस वक्त पेश करना जुल्म हो, कुछ नहीं, उस दिन कोई चीज काबिल कबूल नहीं होगी। فَلَنَا مِنْ شُفَعَا فَيَشْفَعُوا لَنَا أَوْ نُرَدُّ فَنَعْمَلَ غَيْرَ الَّذِي كُنَّا نَعْمَلُ، یہ ہمیں پھر لوٹا دیا جائے تاکہ ہم وہ کام کریں جو ہم نے کیے تھے، اس کے علاوہ کام کریں۔ قَدْ خَسِرُوا أَنفُسَهُمْ، نقصان کر لیا انہوں نے اپنا خود کا، خَسِرُوا أَنفُسَهُمْ، گوا دیا انہوں نے اپنے آپ کو، اس کا صحیح ترجمہ یہ ہو، قَدْ خَسِرُوا أَنفُسَهُمْ، گوا دیا انہوں نے اپنے آپ، اس کتاب حق کا انکار کرنے والوں نے گوا دیا اپنے آپ۔ نیکی زندگی کی اصل قیمت ہے نیکی، زندگی کا ہر لمحہ گزر رہا ہے، ہر چیز ہر لمحہ جو بھی گزرتا ہے زندگی میں سے وہ موت کھرچ لیتی ہے۔ حقیقت جو گھڑی کی سٹک کی آواز ہوتی ہے، یہ سٹک کی آواز نہیں ہوتی ہے، یہ ایک ایک لمحہ آپ کی زندگی میں سے کھینچ لیتی ہے، کم کر دیتی ہے، کٹوٹ لیتی ہے۔ ہر لمحہ جیسے برف پگھلتی ہے ویسے آپ پگھل رہے ہیں، موت کے قریب جا رہے ہیں، ہر لمحہ رائے گا ہو رہا ہے آپ کا، ہر لمحہ نقصان ہو رہا ہے آپ کا، آپ کو احساس، ہر لمحہ آپ کا نقصان کا لمحہ ہے۔ اس ایک لمحے سے آپ بہت سی کامیابیاں تعمیر کر سکتے ہیں، وہاں جو آپ کے ہاتھ سے نکل جاتا ہے وہ گویا آپ کھو دیتے ہیں، نقصان کر لیتے ہیں آپ۔ تو اللہ تعالیٰ قرآن انسان کو کہا کہ انسان بڑا بدبخت ہے، الا انسان رفیع صدر، آدمی گھاٹے میں رہتا ہے، والعصر، زمانہ اس بات کا شاہد ہے، آدمی گھاٹے میں رہتا ہے، اپنے آپ کو گھاٹے میں ڈالتا ہے، پیدا ہوتا ہے دنیا میں تو بےچارہ آفتوں میں پیدا ہوتا ہے، لاکھ درد ہیں، نہ جانے کتنے غم ہیں، مصیبتیں ہیں، دکھ ہیں، عزیزوں کے غم ہیں، اپنوں کے غم ہیں، دوستوں کی دشمنیاں ہیں، دھوکے بازیاں ہیں، اپنوں ہی کے سینے میں بھوکے بھوکے رنجر ہیں، کاروبار چل نہیں رہا ہے، معاش نہیں ہے، صحت خراب ہے، بچوں کی تعلیم کا انتظام نہیں ہے، زندگی بھر اسی پریشانی ہے، طرح طرح کے دکھ ہیں، مقدمات ہیں، دشمنیاں ہیں، کسی میں آدمی کو چین نہیں ملتا ہے۔ اور اس کے بعد یہ بدبخت جب اللہ کے سامنے جائے گا تو وہاں پر بھی رہتی ابوالعباس کی ہلاکت کا فیصلہ ہو جاتا ہے، کیونکہ جانوروں کتوں گٹوں سے بھی زیادہ بد رائے گا ہے، انسان کی زندگی برباد ہے، انسان آدمی مکمل گھاٹے چھوٹے میں ہے، اتنا تو جانور بھی گھاٹے میں نہیں، جانور کم سے کم روزگار تو حساب برابر ہو جائے، اس کے بعد تو ان کی فائل نہیں کھلے، آدمی تو اتنا بدقسمت ہے کہ اس کے بعد بھی اس کا بدقسمتی کا سلسلہ جاری رہے گا۔ دنیا میں بھی کب خراب انسان کی کبد، دنیا میں بھی انسان دکھ میں رہتا ہے، اللہ تعالیٰ کرنا دنیا میں بھی سکھ میں نہیں رہتا ہے آدمی، ہر خوشی کے ساتھ کوئی نہیں غم لگا ہے دنیا میں، ہر خوشی کے ساتھ غم لگا ہے، آدمی اپنوں کے دکھ سہتا ہے، اپنے عزیز و اقارب کے زخم اٹھاتا ہے، یعنی کتنی تکلیفیں یہاں پر ہوتی ہیں، مسکراتا ہے، پورے دل سے کوئی آدمی نہیں مسکراتا ہے، پورے دل سے کوئی ہنس نہیں پاتا ہے، پوری خوشیاں کسی کو نہیں ملتی، ہر خوشی کے ساتھ پرانے دکھ لگایا ہے، ہر بھاؤ کے ساتھ دودھ اللہ کا رنگ لگا، ہر پھول کے ساتھ کانٹا دنیا میں لگا، کوئی نہ کوئی زخم، کوئی نہ کوئی دکھ اس دنیا میں کوئی آدمی پورے دل سے نہیں ملتا۔ یہ ہے تو یہاں پر جو ہے راحت مکمل نہیں ہے، راحت مکمل تو اللہ نے وہاں پہ رکھی ہے آخرت جنت میں، اور ایک ہے وہاں پر دکھ مکمل، وہ ہے دوزخ، یہ وہاں پر، یہاں پر تو آدمی بیچارہ دکھ سکھ کے اس میں رہتا ہے، کبھی دکھ ہے، کبھی سکھ ہے، کبھی دھوپ ہے، کبھی چھاؤں ہے، کبھی آنسو ہے، کبھی خوشی ہے، کبھی غم ہے، اسی طرح آدمی کی زندگی گزرتی ہے، اسی طرح سے آدمی کی تحریریں ہیں دنیا میں۔ اب یہاں گھاٹے میں گزاری آدمی نے زندگی، اس کے بعد پھر آخرت میں گیا تو پھر ایک بار گھاٹے ہیں، ایک بار پھر گھاٹے میں، تو کیا کہے گا، اس کو کیا کہیں گے آپ، قد خسروا انفسہم، گنوا دیا انہوں نے اپنے آپ، اپنے آپ کو، خدا نے تو زندگی کی دولت دی، خدا نے تو وقت دیا، ٹائم دیا، صلاحیتیں دی، چاہتا تو انسان اپنی بدبختی کو فیس کر سکتا تھا، چاہتا تو انسان اس کو ہمیشہ کی کامیابی میں بدل سکتا تھا، ایک ایک لمحے سے بہت کچھ کما سکتا تھا، چاہتا تو خدا کی رضا اور جنتیں اس کی حاصل کر سکتا تھا، ابوالعباس کی ہمیشہ حاصل کر سکتا تھا، سب کچھ کر سکتا تھا، لیکن گنوا دیا انہوں نے اپنے آپ، رائے گنگ کر دیا انہوں نے اپنے آپ، کھو دیا، سب خطرو رضا اللہ عنہ ماکامی خروم، سب کچھ جو گھٹرا کی دنیا میں کھڑا کیا تھا سب مل کر کچھ کام نہیں آیا، کوئی سہارا کام نہیں آیا، کچھ جو بھی سوچا ساری پلاننگ فیل ہو گئی، بالکل یعنی مس ہو گئی، پوری پلاننگ فیل ہو گئی، سب خطرو رضا اللہ عنہ ماکامی خروم۔ اب یہاں اللہ تعالیٰ فرما رہا ہے آخر کامیاب ہونے کا طریقہ کیا ہے، وہ بنیادی اختلاف کیا ہے، شرک کی جڑ کیا ہے، انسان کی ناکامی کی اصل کیا ہے، اللہ تعالیٰ حقیقت میں آپ سے منوانا کیا چاہتا ہے، فرق کیا ہے، یہ اللہ تعالیٰ اس میں واضح کر رہا ہے، اہم قرآن شریف کی آیت ہے اس میں، کیونکہ اللہ سبحانہ تعالیٰ یہ فرمانا چاہتا ہے اس میں کہ خدا کا انکار تو دنیا میں کوئی نہیں کرتا ہے، اور کسی میں ضرورت بھی نہیں کہ خدا کا انکار کر سکے، اللہ کے حضور سب تسلیم کر دین بھی تسلیم کرتے ہیں, شرک کرنے والے بھی. دنیا کی ساری قومیں, ایسے پاگل تو دنیا میں ایک آدھ پرسنٹ نہیں ہے جو خدا کا انکار کرے, ورنہ دنیا میں خدا کا انکار کرنے والا کوئی بھی نہیں. تو پھر خدا تعالیٰ کیا چاہتا ہے, کیا بات ہے, کس چیز پر انسان کی مکمل کامیابی اور ناکامی کا دار و مدار ہے, وہ کون سا بنیادی عقیدہ ہے جو اسلام کا تشخص ہے, جس کو اسلام منوانا چاہتا ہے, اور ان سے الگ وہ کون سی راہ ہے جو اسلام آپ کو دکھانا چاہتا ہے, وہ عنایت میں لگانا بتا رہا ہے. انسان کو ناکامی سے اور ناکامی مکمل سے بچانے والا عقیدہ اور اس کے مطابق اس کی مرتب ہونے والی زندگی کون سی ہے, وہ عنایت میں لگانا چاہتا ہے. ان ربكم الله الذي خلق السماوات والارض في ستة ايام ثم استوى على العرش, تمہارا رب حقیقت میں وہ ہے جس نے زمین اور آسمان کو 6 دن میں پیدا کیا ہے, اور اس کے بعد وہ پیدا کر کے بھول نہیں گیا ہے, چھوڑ نہیں دیا ہے, پھر اس نے اس کا نظام ہاتھ میں لیا ہے. ثم استوى على العرش, اس کا نظام اس نے ہاتھ میں لیا ہے, یعنی وہ دنیا سے الگ تھلگ نہیں ہو گیا ہے, اس کا نظام اس نے اپنے ہاتھ میں رکھا ہے. عرش کے اوپر وہ مستوی ہوا ہے, یعنی وہ بادشاہ ہے اس پوری سلطنت اور اس کے کاروبار کو وہ چلا بھی رہا, اس نے بنایا بھی ہے اور اس حکومت کا انتظام بھی اسی کا ہے, وہ خالق بھی ہے اور پھر عرش کے اوپر مستوی بھی ہے, یعنی اس کا انتظام بھی وہی چلا رہا ہے. یہاں پر اللہ تعالیٰ نے بتایا کہ بنیادی بات یہ ہے کہ مشرک قومیں یہ سمجھتی ہیں کہ اللہ تعالیٰ تو ہے لیکن دنیا کو بنا کر وہ چھوڑ دیا ہے اس نے, اب اس کے بعد دنیا کو ہم کیسے چلائیں یہ ہمارے ہاتھ, اس کے لیے کیا اصول بنائے, کیا ضوابط بنائیں یہ ہمارے ہاتھ. بس اللہ خالق تو ہے, اسی کا مانتے ہیں, خالق ہے. فلسفی لوگ بھی مانتے ہیں کہ ہاں ہر چیز کا ایک بنانے والا ہے, تو دنیا کا بھی ایک بنانے والا ہونا چاہیے, ایک علت علل ہے بنا دیا ہے, جیسے گھڑی والے نے گھڑی بنا دی, اب گھڑی اپنا فنکشن کرتی رہے گی, 10 بجے پھر 11 بجے پھر 12 بجے, اس کا کوئی تعلق گھڑی بنانے والے سے نہیں, گھڑی بنانے والے نے تو گھڑی بنا دی, اب گھڑی اپنے آپ چلتی ہے. ایسی خدا نے کائنات بنا دی ہے, کائنات اپنے آپ چلتی ہے, خدا کا کوئی تعلق اس کائنات سے نہیں. فلسفی بھی یہ کہتے ہیں, مشرک بھی یہی کہتے ہیں, کائنات بنائی تو ہے اللہ, تخلیق تو کی ہے سر آنکھوں پر, زمین آسمان چاند ستارے سب اسی نے بنائے, یہ سر آنکھوں پر, وہ ہمارا ایشور ہے, وہ ہمارا پالنہار ہے, سب کچھ ہے, وہ ہمیں سب کچھ پیدا کر رہا ہے, چاند ستارے بنائے گھوم رہے ہیں, اس کے حکم بھیجا پائے, اس بات طے ہے. لیکن یہ کہ اللہ جو ہے کائنات سے بے تعلق ہو گیا ہے, بنانے کے بعد یہ پوری مشین بنانے کے بعد یہ مشین آٹومیٹک چل رہی ہے, اس میں ذاتی ضرورت کہ خدا کنٹرول کرے, ایسی کوئی بات نہیں تو اس کو بات کر رہا ہے بیٹھا ہوا, ایسی کوئی بات نہیں. جب بات نہیں ہے کہ کائنات اور خدا الگ الگ ہو جاتے ہیں اور اس کی کوئی ضرورت نہیں رہ جاتی کہ ہم یہ جاننے کی کوشش کریں کہ خدا کی موجود کیا ہے, خدا نے کائنات بنا کر بیٹھ گیا ہے, بس اب کائنات چل رہی ہے, کائنات میں ہم ہیں, دنیا میں ہم ہیں, دنیا کیسے چلے اس کی اصول ہم بنائیں گے, خدا سے پوچھنے کی کوئی ضرورت نہیں. یہی مشرکین کا عقیدہ ہے, یہی فلسفی لوگ بھی مانتے ہیں. قرآن اس جڑ کو کاٹ رہا ہے, قرآن کہہ رہا ہے ایسی بات نہیں ہے, اللہ نے کائنات کو پیدا بھی کیا ہے اور پیدا کرنے کے بعد اس کا انتظام بھی اسی نے استعمال کیا, یہ ہے کہ وہ کائنات بنا کر غافل نہیں ہو گیا ہے, اس کا انتظام اس کا کنٹرول بھی اسی کے ہاتھ میں, ہر آن بات کر رہا ہے وہ اپنی کائنات سے, اس کا ٹوٹا نہیں ہے, اس کا کسی لمحے بھی ہر آن دیکھ رہا ہے, ہر آن وہ جو ہے اس کے اندر اس کی تخلیق, اس کا اجزاء, نئی نئی چیزیں, ہر نئی گوبل جب پھوٹتی ہے وہ اس بات کا اعلان ہوتی ہے کہ خدا اس کائنات سے بات کر رہا ہے, ہر نیا بچہ جو پیدا ہوتا ہے وہ اس بات کی علامت ہوتا ہے کہ خدا اس کائنات کو مسلسل حیات کرتے ہوئے جب بھی وہ یعید ہر آن شروع کر رہا ہے, ہر آن ختم کر رہا ہے, دوہرا رہا ہے, ہر آن شروع کر رہا ہے تخلیق کے عمل کو, ہر آن دوہرا رہا ہے. تو اللہ تعالیٰ فرما رہا ہے کہ اس نے کائنات کو 6 دن کے اندر پیدا کیا ہے. میں نے رف بات آپ کو پوری بتا دی, تفصیل آپ سے کہ اللہ نے کائنات کو 6 دن کے اندر پیدا کیا, کیوں 6 دن میں کیوں پیدا کیا, چاہتا تو ایک لفظ دن سے ایک دن سے پیدا کر سکتا ہے, کیوں اللہ تعالیٰ جو ہے کہ ایک ایک ایٹ رکھتی کائنات کو بناتا ہے, جیسے راج دیوار کو بناتا ہے, جیسے ٹائم لگتا ہے اس میں کہ ایک ایٹ رکھتی کی دوسری ایٹ رکھتی کی تیسری ایٹ رکھتی, ایسے ٹائم لگتا ہے, گھر بننے میں 1-2 مہینے لگ جاتے ہیں, ایسی ضرورت کیا ہے. جب ہر چیز خدا کے حکم سے ہوتی ہے تو کھڑ بھر میں خدا کا حکم اور پھر اس کائنات بن جائے, یہ 6 دن خدا کو کیوں لگے, یعنی خدا کو 6 دن کیوں لگے ہیں. اور یہ چیز پوری کا ہر ایک مان رہا ہے, ہر دھرم میں ہے کہ خدا نے 6 پیریڈ میں یا 6 دنوں میں, بائبل میں ہے, تورات میں ہے, ہندو دھرم کی کتابوں میں ہے, آج کے جدید فلسفہ بھی مانتا ہے کہ ہاں کائنات کتنے بڑے دن میں, تو ایسا کیوں کہ یہ کائنات 6 دن میں بنی ہے. اللہ تعالیٰ یہ سمجھانا چاہتا ہے کہ اللہ تعالیٰ کا اصول ہے, تجریف جو ہے, اللہ روٹی کو اتار سکتا تھا آپ کے پتی بگائی روٹی آپ آ جاتی ہے اور آپ کھا لیں, ایسا کیوں ہوتا ہے کہ کھیت بویا جاتا ہے, پھر کوپلے اٹھتی ہیں, پھر ڈنڈے اٹھتے ہیں, پھر فصل کٹتی ہے, پھر اس کے बाद ऑफिस जाए तो ऑफिस के बाद रोटी बन के आते क्यों होता है, ये पकी पकाई रोटी भी तो आसमान से उतर सकती है, पका पकाया सालन भी तो उतर सकता है, ये सब क्यों होता है? ये इसलिए होता है कि अल्लाह ताला की हिम्मत है, जो उसकी कुदरत है, जो उसकी रहमत है, उसकी न जाने कितने गोते हैं जो इस तरह से आचार होते हैं, इसके बिना आचार नहीं हो सकते। हर लम्हे में खुदा की रहमतें, हर लम्हे में एक चीज एक रबरा जिसकी तरंगरात बदलता है, तरह तरह की शक्ल बदलता है, हर शक्ल बदलने में खुदा की कुदरत जाहिर होती है, एक नई कुदरत जाहिर होती है। न जाने कितनी शक्लें बदली हैं, कायनात में हर आन तगीर का अमल जारी है, हर आन रोज बरोज एक शक्ल नई शक्ल में तब्दील हो जाती है, तो कली है तो सूखी है फिर सजा आती है फिर एक बार जिंदा होती है फिर तरह ताजा हो जाती है। इसका मतलब यह है कि इस बार भी खुदा एक बार अमल दे करके खाली और काफिल होकर नहीं बैठ गया है, बल्कि हर वक्त कहना तो वाज कर रहा है और हर चीज उसकी लम्हा हर लम्हा उसकी रहमत उसकी कुदरत उसकी हिकमत जो है हर हर लम्हे कहना कर रहे हैं। इसलिए रबी से फिर कोपल बनती है, फिर उसके अंदर पत्ते फूटते हैं, फिर वो दरख्त बनता है, फिर उसमें फल लगते हैं, फिर गोशे होते हैं, फिर खोशे लगते हैं, डंठल होते हैं, फिर आप उसमें काटते हैं, फिर सब कुछ होता है। तरीक का जो अमल अल्लाह ताला ने रखा है, बच्चा पैदा होता है, फिर बड़ा होता है, सलाहियतें डेवलप होती है, चलना सीखता है, खड़ा होता है, ये सब बातें जो है ये इसलिए है कि खुदा ताला की जो जात के बेशुमार पहलू हैं, उसके ऊपर उसकी रहमत के यानी कितने गोचे हैं, वो हर चीज में इस तरह से पूरी कायनात खुदा की रहमतों का और उसकी हिम्मतों का एक दफ्तर बन जाता है। हर चीज में खुदा नजर आने लगता है, हर चीज उसकी हिम्मत महसूस होने लगती है, और जो एक सेकंड में झट से कायनात बन जाए और न हो तगैयुरात से ये अमल जारी और बीच से पौधा बनने तक ये अमल जारी, तो खुदा इस कायनात के पत्ते पत्ते पर लिखा हुआ नजर नहीं आएगा, लिखा हुआ नजर नहीं आएगा। इसलिए ये कायनात खुदा की हिकमत और कुदरत की एक दास्तान बन जाए और उसके लिए एक दफ्तर मार्फत बन जाए, इसलिए तदरीज का अमल है। इसलिए खुदा ताला ने कायनात के स्टेज का पैदा किया है, छह दिन नहीं है, ये वाले छह दिन नहीं है, ये 24 घंटे का दिन होता है, ये दिन मुराद नहीं है। इसलिए कि जब कायनात में सूरज ही नहीं है तो ये वाला दिन कैसे मुराद हो सकता है, ये दिन तो आपका सूरज की गर्दिश से बनता है और वो तो अभी सूरज है ही नहीं, तो ये वाला दिन कैसे मुराद हो सकता है। ये आपसे मुराद तहजीब है जिसको आज का फलसफा आपकी जल्दी साइंस भी मानती है कि कायनात 6 पीरियड का चल रही है, धीरे धीरे इसमें जो है 6 झटके लिए हैं, लाखों साल के लिए हो सकते हैं वो पीरियड, उन्हीं को अल्लाह ताला जिसको आप फलसफे इतिहास कहते हैं, तो मैं ही नहीं कहता पूरी तौर से कुरान सुन सुन इतफाक को बयान कर रहा है, लेकिन है यही कि धीरे धीरे स्टेज बाय स्टेज ये कायनात जो है आई। पहले मान लीजिए कि ये जमीन बहता हुआ गोला थी, उसके बाद बारिश से बरसी, पत्थर चट्टाने टूट गई, टूटने के बाद उसके रेजे बिखर गए इस कायनात के ऊपर, बिखरने के बाद फिर ये चाहिए काबिल हुई कि सूर्य की हो सके, तो ये सारी चीजें आई कि जिंदगी पैदा हुई, इस टाइप से बैठे में आप आज आप नजर आ रही है फिल्टर होकर। तो ऐसे 6 स्टेजेस हैं, उसमें अल्लाह ताला ने कायनात को पैदा किया है और स्टेजेस इसलिए ताकि अल्लाह की रहमत के ऊपर और कुदरत के हर पहलू जाहिर हो सके। फिर वो अर्श पर बैठ गया है, फिर वो अर्श पर बैठ गया है, ये अल्फाज जो है बड़े समझने की जरूरत है, चाबे हाथ में से है ये आयत। अर्श पर बैठ गया खुदा की जात कोई इंसान तो नहीं है जो बैठ जाए, इंसान तो नहीं है जो बैठ जाए, बैठने का मतलब क्या है, अर्श का मतलब क्या है, ऐसा हम इस बात को सोचें जिससे और कई बातें हमारे समझ में आएंगी। अर्श का मतलब तो यह है कि खुदा तबारक व तआला ने इस कायनात के निजाम को चलाने के लिए अहकाम और फरामीन को जो सेंटर कायम किया है वो अर्श है, जहाँ से अल्लाह के अहकाम जारी होते हैं, जिसको फलसफा जदीद मानता है कि दुनिया में हर चीज एक सेंटर से ऑपरेट होती है, मशीन का भी एक सेंटर होता है, बिजली तमाम आपके शहर में इसका भी एक पावर स्टेशन होता है, हर चीज का एक सेंटर दुनिया में होता है, बगैर सेंटर की ऑपरेट नहीं हो सकती है, ऐसी इस पूरी कायनात का भी जो सेंटर है जिसको फलसफा जदीद भी मानता है, जो आज की साइंस भी मानती है, वही हम चाहें तो हम समझ सकते हैं कि वही अर्श है जहाँ से अल्लाह के अहकाम पूरी कायनात के जारी होते हैं, वो अर्श वो मरकजी मकाम जहाँ से पूरी कायनात का स्टॉल है। अल्लाह ने गोया अपने अहकाम का अपनी जरूरियात का अपने अनुवा का एक सेंटर बनाया है जिसको अर्श कहते हैं, कैफियत क्या है उसको हमारे नफा दिमाग समझने से खातिर है कि कायनात बहुत बड़ी है, हमारा सर बहुत छोटा है, लेकिन एक अर्श है जहाँ से ये कायनात कंट्रोल होती है, और खुदा के उस पर बैठने का मतलब क्या है, बैठने मतलब ये नहीं कि अल्लाह ताला ऐसे जैसे बैठ जाते हैं लोग चौकी के ऊपर ऐसे बैठ गया है, हम ये अल्फाज ये समझते हैं, बल्कि ये अल्फाज मजाज होते हैं, अल्लाह ताला जब बोलता है इन अल्फाज को इससे मुराद होता है इसका नतीजा इसकी हायत मुराद हुआ करती है। बैठने के बाद बादशाह क्या करते हैं, हुक्म चलाते हैं, अपना तख्त पर बैठने के बाद क्या करते हैं, हुक्म चलाते हैं, नरसिंह राव तख्त पर बैठ गए, हालांकि कोई तख्त है नहीं वहां पर,
सिगरेट में कोई ताकत नहीं, तो वो बैठ गए, और कौन बैठेगा ताकत के ऊपर, कोई ताकत नहीं हुआ करते हैं आज से, लेकिन बैठते हुए लगे होता है कि उनके हाथ में, या कहते हैं कि उनके हाथ में हिंदुस्तान है, उनके हाथ में हुकूमत है, तो हाथ में हुकूमत नहीं हुआ करती है, बल्कि उसका मतलब ये होता है कि जैसे कोई चीज हाथ में हो तो उसका हमारा पूरा तसल्लुत होता है, वैसे हिंदुस्तान उनके हाथ में है, पूरा तसल्लुत, पूरा तसल्लुत है। तो इसी तरह से अल्लाह ताला जो अहसास ये बोलता है कि अल्लाह ताला बैठ गया है, यानी अल्लाह ताला के अहकाम वहां से जो नतीजा है बैठने का, जो नतीजा है वो होता है हुकूमत, अल्लाह की हुकूमत है पूरी कायनात पर, ये बात और अस्त वो मकाम है जहां से अल्लाह का अहकाम जारी। तो अल्लाह ताला बताना ये चाहता है कि खुदा ने कायनात को 6 पीरियड में पैदा किया है, पैदा करने के बाद छोड़ नहीं दिया है, बल्कि उसका कंट्रोल भी अपने हाथ में रखा है। ये मत समझना बस यही बुनियादी गलती है इस्लाम और शिर्क के अंदर, यही बुनियादी फर्क है। ये शिर्क वाले तो ये कहते हैं खुदा ने कायनात को बनाया तो है लेकिन कोई कंट्रोल उसके हाथ में नहीं है, लेकिन अल्लाह ताला फरमा रहा है कंट्रोल उसके हाथ में, गाड़ी को उसने बनाया है लेकिन शरीर उसके हाथ में, वही चला रहा है पूरी कायनात को, उम्मत से वार रहा है। ये दो चीजें समझना होगी और इसी को पूरी आयतें आगे की देर करती हूँ कि खालिक कायनात भी वही है और मुदब्बिर कायनात भी है, वही जिसने पैदा किया है कायनात को हुक्म देना भी उसी का हाथ है। कैसे कहते हैं वो सिर्फ खालिक नहीं है, वो आमिर भी है, वो पैदा करने वाला नहीं है, वो हुक्म देने वाला है। ये चीज अल्लाह ताला समझा रहा है कि फिर वो अर्श पर बैठ गया है। अब तुम देखो कि अर्श पर बैठने के बाद उसके निजाम की क्या कैफियत है, युक्षी लैल नहार यतुहु हसीसा, तुम देखते हो कि दिन के रात जो दिन रात के पीछे भागा चला रहा है। हसीस आजीज दरमियानदा, जैसे कोई गुलाम होता है ना, हुकुम से भागता है एकदम, जैसे कोई शिकारी कुत्ता होता है, आप सीटी बजाए और शिकार के पीछे भागता है, इसको अर्जुन नहीं कहते हैं। कैसे भाग रहा है सूरज चांद देखो एक दूसरे, ये अल्लाह के अहकाम की सरताबी में जैसे गुलाम भागा करते हैं ऐसे भाग रहे हैं। ये इस बात का सबूत है कि खुदा ने कायनात को सिर्फ बनाया नहीं है बल्कि वो अर्श पर बैठा हुआ अहकाम चला रहा है और ये गुलाम उसके साथ है। कैसा भाग रहा है, अला लहुल खल्क वल अम्र, और याद रखो कि जिसने पैदा किया है अम्र भी उसका है। अला लहुल खल्क वल अम्र, ये बुनियादी फर्क है। अला लहुल खल्क तक तो मुश्रिक भी हमारे साथ है, फलसफी भी हमारे साथ है, पैदा उसने किया है, अल्लाह फरमाया नहीं, याद रखो कि जिसने पैदा किया है अम्र भी उसका। अला लहुल खल्क वल अम्र, दुनिया में सब कुछ हुक्म भी उसी का चल रहा है, सिर्फ वो खालिक उसी का चल रहा है, उसी के मुताबिक सारे फैसले दुनिया में हो रहे हैं। फतबारकल्लाहु रब्बुल आलमीन, तबारकल्लाहु रब्बुल आलमीन, बहुत बरकतों वाली है खुदा की जात, और उसी की बरकतें, उसी के निजाम की बरकतें हैं कि कहीं तसादुम, कहीं सितारे नहीं टकराते, कहीं सूरज चांद आपस में नहीं मिलते, हवाएं चल रही हैं, बारिशें बरस रही हैं, पौधे उग रहे हैं, उसकी रहमान और रहमतें, उसकी बरकतें पूरी कायनात में, ये उसके निजाम की खूबी है। तबारकल्लाहु रब्बुल आलमीन, अल्लाह बरकतों वाली जात है। कुरान करीम का ये अंदाज अल्लाह तआला के लिए हमेशा जज़ा शुरू को भागता है। कुरान मुश्रिक कौमें खुदा की जबरूत और अजमत को बयान करती हैं, सारी मुश्रिक कौमें, खुदा बड़ा अजीम है, खुदा बड़ा ताकत वाला है, खुदा बड़ी जबरूत वाला है, लेकिन वो बड़ी रहमत वाला है, बरकत वाला है, वो मोहब्बत वाला है, ये बात नहीं करती। खुदा का वो पहलू पेश करती है अजमत वाला सारी कौमें, लेकिन खुदा की मोहब्बत के पहलू पेश नहीं करती, जबरूत वाला क्या अपना हट वाला वदूद है, वो अब्दुल मजीद गफूर वदूद, माफ करने वाला, मेहरबान, बख्शने वाला, मोहब्बत करने वाला है, खुदा का जात का ये पहलू पेश नहीं करती, और अल्लाह ताला इस पहलू को पेश करता है, और इसलिए कुरान करीम का आगाज जो होता है वो कलमे शुक्र से होता है, अल्हम्दुलिल्लाह सारी तारीफ अल्लाह है, अल्लाह के लिए मोहब्बत भरे जज्बात से होता है। तो ये अल्लाह ताला फरमा रहा है कि वो मेहरबानी उसकी जात है, मेहरबानी उसकी कायनात के निजाम बता रहा है कि वो एक मेहरबान जात है, जिंदगी की हिफाजत के लिए उसने सारा इंतजाम किया है, तो उसने पैदा किया है, फिर इंतजाम संभाला, और इंतजाम मेहरबानी से भरपूर है, और उसी के इंतजाम के तहत भाग रहे हैं सूरज चांद हसीसन गुलामों की तरह भाग रहे हैं। उस कायनात में तुम्हारा रवैया क्या होना चाहिए, तुम्हारा रवैया भी ये होना चाहिए कि तुम खुदा के इकरार कामिल की तस्दीक कर लो और उसको आजी के साथ और गिड़गिड़ाकर उसको पुकारो, जैसा गिड़गिड़ाकर से सितारे भाग रहे हैं और जैसा आजी के साथ सूरज चांद उसके साथ के सर झुकाए हुए हैं, वैसे ही इंसान जरा भी फर्ज है कि तू उसके आजी के साथ पुकार, क्योंकि उसकी कायनात में सितारे और चांद दिनों रात उसके आगे आजी है, ये उसके इंतजाम की अलामत है। जब उसका इंतजाम पूरी कायनात में है, और जब ये एक उसूल है कि जो खालिक है वो आमिर भी है, तो तुम्हारे लिए भी तो आमिर है, ये पूरी कायनात के लिए आमिर है। इतना ही तो है कि खुदा ने तुम्हें शऊर दे दिया, इन चीजों को शऊर नहीं दिया, तुम्हें इख्तियार दे दिया, इनको इख्तियार नहीं दिया, तो इतना ही तो है। इसकी वजह से तुम्हें यह हक मिल गया कि तुम खुदा की इताअत ना करो, तुम खुदा के मुकाबले में बगावत करो, तो तुमको भी ये चाहिए कि तुम अपने रब को खामोशी के साथ पुकारो, गिड़गिड़ा करके पुकारो, इन्नहु ला युहिब्बुल मुतअल्लिमीन, सरकश खुदा को पसंद नहीं है।
ستارے چاند سورج مسخرات بھی امر ہی ہیں، نظر لو اس کے ساتھ آگے کر رہے ہیں، جھک رہے ہیں، حد سے آگے نہیں نکلتے، جس کی جوہر مقرر سے آگے بھاگتا نہیں، انسان تو کیوں بھاگ رہا ہے؟ اللہ کو بھاگنے والے اور حد سے آگے بڑھنے والے پسند نہیں ہے، انہو لا یحب المعتدین، حد سے آگے بدل کی قیادت میں کوئی حد سے آگے نہیں بڑھتا، تو حد سے آگے کیوں بڑھ رہا ہے؟ تو کیوں بڑھ رہا ہے؟ سورہ الناس میں اللہ تعالیٰ کی بات کہا، قل اعوذ برب الناس ملک الناس الہ الناس،
آپ کہیں اے رسول صلی اللہ علیہ وسلم اعوذ برب الناس، میں الناس الہ الناس یہ لگا کہ اے رسول میں پناہ مانتا ہوں آپ کے، کہ میں پناہ مانتا ہوں لوگوں کے رب سے،
لوگوں کے بادشاہ سے، لوگوں کے معبود سے، لوگوں کی شرط میں لگائی، اللہ کا پوری کائنات سے خالق معبود ہے نا، پوری کائنات خالق ہے، سب کا الہ ہے، سب کا بادشاہ ہے، سب کا معبود ہے، یہ انسانوں کا ہی تھوڑی ہے خالق، اے رسول اللہ آپ کہا کیجئے کہ اعوذ برب الناس میں انسانوں کے رب سے پناہ مانگتا ہوں، اور میں انسانوں کے بادشاہ سے پناہ مانگتا ہوں، اور میں انسانوں کے معبود سے پناہ مانگتا ہوں، جب وہ مسخرات بھی امری ہیں، سورج چاند سے آگے چھپتے ہیں، پوری کائنات اس کا کہنا مانتی ہے، وہ تو سبھی کا بادشاہ ہے، سبھی کا معبود ہے، سبھی کا خالق ہے، اور سبھی کا رب ہے، سبھی کا پروردگار ہے، انسانوں کی کیا تھوڑی ہے کہ پھر انسانوں کی شرط لگائی، یہ سمجھانے کے لیے کہ کائنات میں کسی کو اس کی الوہیت سے انکار نہیں ہے، ہر ایک اس کو اپنا معبود مانتا ہے، ہر ایک اس کو اپنا بادشاہ مانتا ہے، ہر ایک اس کو رب مانتا ہے، ستارے پہاڑ چاند سمندر سب، اے انسان صرف تو ہی ہے جو اس کو اپنا الہ نہیں مانتا، تو ہی ہے جو اس کو اپنا رب نہیں مانتا، تو ہی ہے جو اس کو اپنا بادشاہ نہیں مانتا، وہ تیرا بھی معبود ہے، تیرا بھی رب ہے، تیرا بھی بادشاہ ہے، اس لیے انسان کی لفظ ضروری اللہ ہے، جو انسانوں کا رب ہے، جو انسانوں کا بادشاہ ہے، جو انسانوں کا مالک ہے، اور تو سب مانتے ہی ہیں، آپریشن تو یہ حضرت انسان کھڑا کرتے ہیں، اس لیے اللہ تعالیٰ نے زور دیا کہ انسانوں کا مالک ہے، انسانوں کا رب ہے، اس بات اللہ تعالیٰ فرما رہا ہے، اللہ کو زیادتی کرنے والے پسند نہیں ہے، کائنات میں کہیں زیادتی نہیں، ولا تفسدوا فی الارض بعد اصلاحها، اور زمین میں فساد نہ پیدا کرو کیونکہ خدا نے اس کو سماپت کر دیا، زمین میں فساد کیا ہے، زمین میں فساد کیا ہے، کائنات کا انتظام خدا کے حکم سے چلتا ہے، اور جب خدا کے حکم کو فراموش کیا جائے تو کائنات میں فساد پھیل جاتا ہے، بات اچھی طرح سمجھ لے، یہ یعنی بنیادی بات ہے، اس آیت کا غلط استعمال کرتے ہیں کچھ لوگ، اس لیے میں آپ کو اکثر سمجھاؤں گا، اسے بہت مس یوز کرتے ہیں اس آیت کا، زمین میں فساد مت کرو کا مطلب کیا ہے، پوری آیتیں بھی آپ سنتے ہوئے آ رہے ہیں، اللہ تعالیٰ کیا کہہ رہا ہے، کیا یہ رہا ہے کہ پوری کائنات خدا کے بتائے ہوئے نظام میں بنی ہوئی ہے، زمین و آسمان میں کہیں جھگڑا نہیں ہوتا، کوئی ستارہ ستارے سے ٹکراتا نہیں ہے، کیونکہ وہ خدا کا کہنا مانتے ہیں، زمین آسمان چاند سورج کوئی چیز آپس میں لڑتی نہیں ہے، کیونکہ وہ خدا کا کہنا مانتے ہیں، معلوم یہ ہوا کہ کائنات میں اگر خدا کا کہنا مانا جائے گا تو فساد نہیں ہوگا، اور اگر خدا سے بغاوت کی جائے گی اور کوئی خدا کا کہنا نہیں مانے گا تو فساد ہو جائے گا، اصلاح نام ہے خدا کا کہنا ماننے کا، فساد نام ہے خدا سے بغاوت کا، انبیاء کرام اسی فساد کو مٹانے کے لیے آتے ہیں، کان الناس امتا واحدہ فبعث اللہ النبیین والرسولین والمبشرین لیحکم بین الناس فیما اختلفوا فیہ، دنیا میں جب خدا کی ذات نہیں ہوتی ہے تو اس کو اللہ تعالیٰ فساد کہا کرتا ہے، کتنا کام کرتا ہے، جب دنیا میں خدا کی ذات نہیں ہوتی ہے وہ فساد کی کیفیت ہوا کرتی ہے، اور جب خدا کے علاوہ دوسروں کا کہنا مانا جائے اور دوسرے نظاموں کی اطاعت کی جائے، یہ ہے فساد اصلاح، اور اصلاح کیا ہے کہ خدا نے کائنات کو جس حالت میں تمہیں دیا تھا، یعنی سب اللہ کی اطاعت کر رہے ہیں، پوری دنیا خدا کا کہنا مان رہی تھی، حضرت آدم بھی جب آئے تو وہ خدا کی اطاعت کر رہے دنیا میں آئے، جب اصلاح کے عالم میں اس نے تمہیں سونپا تھا دنیا کو، تو اسے گناہ سے آلودہ گندہ مت کرو، اس پر فساد مت پھیلاؤ، خدا کی نافرمانی مت کرو، یہ مطلب اس آیت کا ہے، اور اس کا مطلب ترجمہ کیا کرتے ہیں، ابھی یہ قرآن کانفرنس ہو رہی ہے دلی میں، بہت دنیا سے آ رہے ہیں، بڑے بڑے علماء اکرام مولوی بہت زبردست آ رہے ہیں، ایران سے، جارڈن سے، ایم کے سے، ایڈم کے سے آ رہے ہیں، فاروق اکبر صاحب کیا ہوتا ہے ادھر، اس میں کیا یہ آج کو اسلام کا پیغام ہے، ہم نے اسلام کی ساری انسانی اطمینان پیش کیا جائے گا، اسلام فساد کے بہت خلاف، فساد کو منع کرتا ہے، اسلام نے خود کہا ہے زمین میں فساد مت کرو، اسلام نے خود کہا ہے کہ زمین میں فساد مت کرو، یہ آج ہم نے استعمال کی، اس کا مطلب وہ یہ سمجھے کہ جو جھگڑا ہوا کرتے ہیں پھر قیمان فساد لٹ پٹ چلتا ہے، یہ والا فساد مراد ہے، یہاں یہ فساد مت کیا جائے، یہ فساد مطلب سمجھے اس کا، اس کو سمجھے، ایک فساد تو وہ ہوتا ہے جس کو نظام باطل فساد کہتا ہے، ایک فساد وہ ہوتا ہے باطل نظام نہیں چاہتا، اس نے جو ہے ایک بنا رکھا ہے سسٹم، اس نے جو ہے ایک کوآرڈینیشن کہیے بھی جو کچھ بھی بنا رکھا ہے، وہ نہیں چاہتا ہے کہ مختلف فرقے آپس میں ایک دوسرے کو متصادم ہو، کیونکہ اس کی جو ہے تخت حکومت لرز جاتا ہے، پنجاب تو اس کو فساد کا نام دیتا ہے، امن و امان کی خرابی جو ہوتی ہے اس کو فساد کا نام دیا کرتے ہیں، وہ فساد ہے جو نظام باطن اپنے استحکام کے لیے کو فساد چاہتا تھا جنواب حیات کو, وہ فساد ہے. اور ایک فساد وہ ہے جو خدائی نظام کو گڑبڑ کرنے کے لیے انسان جب خدائی اطاعت سے انحراف کرتا ہے تو وہ فساد جو اللہ کے نظام اطاعت میں پیدا ہوتا ہے, قرآن اس فساد کو کہہ رہا ہے. اور وہ فساد جو اس لیے مٹایا جاتا ہے تاکہ نظام باطل مستحکم رہے, یہ وہ فساد تھوڑی اس کو قرآن کریم جس کی مخالفت کر رہا ہے, یہ تو وہ فساد کی لڑ ہے جو خدا کی ہدایات کے انحراف کے نتیجے میں فساد دنیا میں پھیلتا ہے. اور جو خدا سے ہدایات کے انحراف کے نتیجے میں جو نظام خود قائم ہوا ہے وہ تو بجائے خود فساد ہے, وہ تو بجائے خود فرض فساد ہے. وہی تو فساد ہے جو کائنات میں فساد پھیلا رہا ہے اور اسی کو سپورٹ کرنے کے لیے قرآن کانفرنس ہو رہی ہے اور اس آیت کو استعمال کیا جا رہا ہے اسی کو سپورٹ کرنے کے لیے. یہ قرآن کریم کی مس انٹرپریٹیشن ہے, غلط تعبیر. قرآن جدھر آپ کو لے جانا چاہتا ہے اس کے ڈائیورٹ کر کے بالکل مخالف میں لوگ لے جاتے ہیں. میں یہ نہیں کہتا ہوں کہ امن و امان کے بارے میں قرآن میں تعلیمات نہیں ہیں, یا جھگڑا کرنا یا ماننا پیٹنا یہ اسلام کی تعلیم ہے, وہ بات اپنی جگہ ہے. امن و امان رکھنی چاہیے, اس کے لیے دوسری آیات ہیں, امن و امان قائم رکھو, نہ کسی پر ظلم مت کرو, کسی پر زیادتی مت کرو, اس کی تعلیمات الگ ہیں. لیکن فساد اور فتنہ یہ تو قرآن کریم کی اصطلاح ہے, اور قرآن کریم دنیا میں جب خدا کا کہنا نہیں مانا جاتا ہے اور خدائی ہدایت سے منہ موڑ کر نظام قائم کیا جائے اس کو فساد کہا کرتا ہے. وہ فساد ہے چاہے کتنا بھی امن و امان ہو, کتنا بھی امن و امان ہو, وہ اصل فساد ہے قرآن کی نظر میں. اور قرآن کہہ رہا ہے کہ انسان کو ہم نے اصلاح کی روشنی میں پیدا کیا تھا, ایسی کائنات میں اتارا تھا جس میں اللہ ہی کا کہنا مانا جاتا تھا. انسان نے اپنے آپ اس میں جھگڑے پیدا کیے ہیں, پھر انبیاء اکرام کو ہم بھیجتے ہیں تاکہ ایک بار پھر فساد مٹا کر کے وہ دنیا سے اور ایک بار پھر اصلاح کا نظام قائم کریں. اس لیے انبیاء اکرام دنیا کے اندر آیا کرتے ہیں, اے انسانوں تم ایسا فساد دنیا میں پیدا نہ کرو, اس لیے کہ اس کے اثرات انسانی زندگی پر فرق مرتب ہوتے ہیں. دنیا کی زندگی جو ہے گڑبڑ ہو جاتی ہے, آدمی کی نظریات اور اعمال جو ہیں آپس میں لڑ بھیڑ جاتے ہیں, زندگی امن. تو یہ فساد کی طرف سے اچھی طرح سے ملنے مراد وہ ہے, اس سے مراد ہے خدائی اطاعت سے انہوں نے استعمال کیا جا رہا ہے. یہ ایک الگ چیز ہے بالکل, اس لیے قرآن کریم کی الگ ہدایت ہے کس موقع پر کیا کیا جائے کیا نہ کیا جائے, اس کا ایک الگ پورا باب ہے. تو ولا تفسدوا فی الارض بعد اصلاحها, خدا نے زمین کو تمہیں حالت اصلاح میں سونپا ہے. ایسی حالت میں سونپا ہے جب خدا صحاب شیطان کی نہیں چلا سکتی, صرف خدا کی داد کو اثر تھی. اس کو دوسری آیت میں اللہ تعالیٰ نے اس طرح سے کہا کہ کارن ناس امت واحدہ, زمین میں پہلے ایک ہی امت تھی اللہ کی ماننے والی, فبا اللہ نبیین, پھر اللہ نے نبی بھیجے رسول بھیجے, یحکم بین الناس فی ما اختلفوا فیہ, تاکہ لوگوں نے جو آپس میں اختلافات پیدا کر لیے ہیں اور ایک جگہ جو فساد کھڑے کر دیے ہیں اور ایک جگہ جو فتنے کھڑے کر دیے ہیں ان کو مٹا کر کے ایک بار پھر زمین کو اللہ کی یعنی اللہ کی بتائی ہوئی راستے پر اس کو واپس. تو یہ حقیقت ہے, یہ مطلب ہے اس کا کہ زمین کو زمین میں اللہ کی زمین میں اللہ کی داسی نراف نہ کرو بعد اصلاحیہ, جبکہ اس نے سنوار کر کے زمین کو تمہیں سونپا ہے. کیونکہ اگر اللہ کی داسی نراف کرو گے تو اس کا سارا سنگھار ختم ہو جائے گا, جسے سنوار کے تمہیں دیا ہے سارا سنگھار ختم ہو جائے گا اس زمین کا, دلوں کے اندر بغض نفرت کی آگ بھڑک جائے گی, انسان کی زندگی دیکھنے میں دلکش لگے چاہے رنگ روغن ماری لگے لیکن سکون آنکھوں کو اطمینان دلوں کا سکون لہجے کا یقین ختم ہو جائے گا. نہیں جی سکتے ایسی دنیا میں تم اطمینان سکون کے ساتھ جو اللہ کی اطاعت سے منہ موڑ کر کے بنائی گئی. ولا تفسدوا فی الارض بعد اصلاحها وادعوه خوفا وطمعا, اور اللہ ہی کو پکارتے رہو ڈرتے ہوئے اور اس کا امید کرم کرتے ہوئے, اسے ڈرو بھی اسے امید بھی کرو. وادعوه امید و دین کی کیفیت میں اللہ کو پکارتے رہو, ان رحمت اللہ قریب من المحسنین, اور یقین رکھو کہ اللہ کی رحمت ان لوگوں کے ساتھ ہوا کرتی ہے, ان لوگوں کے قریب ہوا کرتی ہے جو نیک کردار ہوا کرتی ہے, ان کے قریب اللہ کی رحمت ہوا کرتی ہے. یہ آیت تشریح چاہتی ہے تو میں اگلے ہفتے انشاءاللہ تفصیل سے آپ کو سمجھاؤں گا, اب میں یہاں سے ترجمہ کی دیتا ہوں پورے رکوع کا. تو ہم ان سے کہیں گے کہ آج ہم نے تم کو ایسے بلا دیا جیسے کہ تم نے آج کے جیسا تم نے ہماری کتاب کو یا آج کے دن کی ملاقات کو بلا دیا تھا اور تم ہماری آیتوں کا انکار کیا کرتے تھے, جبکہ ہم نے تمہیں جو کتاب دی تھی وہ تو علم کی بنا پر زندگی کی تفصیل کرتی تھی, علم کی بنیاد پر, اور عملاً بھی وہ مومنین کے لیے ہدایت تھی اور رحمت تھی. تو پھر کیا یہ لوگ یہ چاہتے ہیں کہ انجام بد ان کے سامنے آ جائے جس کا کتاب وعدہ کرتی ہے؟ تو وہ بھی آئے گا, لیکن جب وہ آئے گا تو پھر یہ یوں کہیں گے جنہوں نے آج بھلا رکھا ہے ہماری کتاب کو کہ واقعی ہمارے رب کے رسول جو بھی آئے تھے وہ تو سچی کہتے تھے, کیا آج ہمارا کوئی سفارشی نہیں ہے جو ہمارے لیے سفارش کر دے, یا پھر ایک بار ہم دنیا میں لوٹا دیے جائیں تاکہ ہم اچھے کام کریں؟ در حقیقت انہوں نے اپنے آپ کو برباد کر لیا, رائے گاہ کر دیا انہوں نے اپنے آپ کو, کھوئے گئے ان سے انتہارے سہارے جو کچھ انہوں نے چھوٹے بنائے تھے. اے انسانوں, تمہارا رب تو وہ ہے جس نے زمین اور آسمان کو 6 پیریڈ میں پیدا کیا ہے, پھر وہ عرش کے اوپر بیٹھا ہے. دیکھتے ہو تم کے دن رات کے پیچھے دوڑا دوڑا چلا رہا ہے آج جو غلاموں کی طرح سے. سورج اور چاند اور ستارے جو ہے اس کے کہنے کے آگے مجھے یہ فرمان ہے, اور یاد رکھو کہ جس نے پیدا کیا ہے اسی کا فرمان بھی ہے. مگر بہت برکتوں والی ہے وہ ذات, بہت برکتوں والی ہے وہ ذات جو رب العالمین ہے. تو اے انسانوں, تم بھی اپنے رب کو پکارو گڑگڑاتے ہوئے اور خاموشی سے, اور خدا کو حد سے آگے بڑھنے والے پسند نہیں ہے. اور زمین کو فساد برآمد کرو زمین میں, جبکہ خدا نے اس کو سنوار کر تمہیں دیا ہے, اور خدا ہی کو پکارتے رہو ڈرتے ہوئے اور امید کرتے ہوئے. یقین رکھو کہ اللہ کی رحمت نیک کردار لوگوں کے ساتھ ہو. کچھ سوال اس کے بارے میں؟ نظام کا مطلب کیا ہوتا ہے؟ زندگی کا نظام, زندگی کا نظام مطلب سوچیے, اس میں کوئی خالی ایک نماز پڑھنے تھوڑی ہے. زندگی کا نظام ہے وہ قائم کیجیے آپ. اجازت ملی ہوئی ہے کا مطلب صرف وہ بھی ہے کہ اجازت ملی ہوئی ہے کا مطلب کہ کچھ اجازت دینے والے ہیں اور آپ اجازت لینے والے ہیں. تو جو اجازت دینے والے ہیں نظام تو ان کا ہے, آپ کا تھوڑی. آپ تو نظام سے اجازت مانگ رہے ہیں, آپ تو خود ہی کہہ رہے ہیں کہ اجازت ملی ہوئی ہے. مطلب آپ نے اجازت مانگی ہے, تو مانگنے والے تو نظام والے نہیں ہوتے ہیں, وہ جو اجازت دیا کرتے ہیں وہ نظام والے اجازت. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد.